यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राजनैतिक दलहरूद्वारा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ निर्वाचित हुने उम्मेद्वारको नाम निर्वाचन आयोगमा पेश। द्वन्द पीड़ित परिवारलाई यथाशीघ्र न्याय दिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता। कालीकोटको अँधेरी खोला भीरबाट डोजर कर्णाली नदीमा खस्दा तीनजनाको मृत्यु, तीनजना बेपत्ता। रूस र ईरानबीच बढ़दो रक्षा साझेदारीप्रति अमेरिकाको आपत्ति। र विश्वकप फुटबल अन्तर्गत पोर्चुगललाई हराउँदै मोरक्को तथा इंग्ल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमीफाइनलमा प्रवेश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राजनैतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेद्वारको नाम संवैधानिक व्यवस्था र प्राथमिकता अनुसार हिजो निर्वाचन आयोगमा पेश गरेका छन्। निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा पाएका सीट संख्या तोकेर हिजोसम्म विजयी हुने उम्मेद्वारको नामावली बुझाउन समयसीमा दिएको थियो। प्रत्यक्षतर्फ 57 सीट जितेर संसदको ठूलो दल बनेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फ 32 सीट पाएको छ। कांग्रेसले प्राप्त 32 सीटमा 3 पुरूष र 29 महिलाको नाम सिफारिश गरेको छ। कांग्रेसले सिफारिश गरेको तीनजना पुरूषमा जीवन परियार, विमलेन्द्र निधि र डाक्टर प्रकाश शरण महत पर्नु भएको छ। नेपाली कांग्रेसले आदिवासी जनजातितर्फ सरस्वती बजीमय, लीला देवी बोखिम, सीता कुमारी राणा, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापा मगर र मनोरमा शेरसनको नाम सिफारिश गरेको छ। त्यस्तै कांग्रेसले खस आर्यतर्फ अम्बिका बस्नेत, सरिता पसाई, आरजू राणा देउबा, ईश्वरी नेउपाने, प्रतिमा गौतम, मंजु खाँड, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल र मैना रावल कार्कीको नाम निर्वाचन आयोग समक्ष पेश गरेको छ। मधेसीतर्फ नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल र निनु कुमारी कर्णको नाम सिफारिश गरेको नेपाली कांग्रेसले जनाएको छ। कांग्रेसले दलिततर्फ शान्ति विक, रूपा विक, सीता मिजार र आशा विकको नाम सिफारिश गरेको छ। थारूतर्फ कल्पना चौधरी र बीना कुमारी थनेत तथा मुस्लिमतर्फ जावेदा खातुन जागाको नाम सिफारिश गरेको कांग्रेसले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ सर्वाधिक मत प्राप्त गरेको नेकपा एमाले प्रतिनिधि सभामा पार्टीलाई 34 जनाको नाम निर्वाचन आयोगमा पेश गरेको एमाले नेता पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। एमाले समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि आदिवासी जनजाति पुरूषतर्फ देवी प्रसाद भट्टचन, त्यसै गरी हेमराज राई र कालुराम राईको नाम सिफारिश गरेको छ। आदिवासी महिलातर्फ नयनकला थापा मगर, सूर्यकुमार श्रेष्ठ, त्यसै गरी उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलम्पा की मगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बाको नाम एमाले सिफारिश गरेको छ। एमाले खसारे तर्फ पुरूषमा रघुजी पन्त, एकनाथ ढकाल, दयाल बहादुर शाही तथा महिला खसारेतर्फ मेनुका कुमारी पोखरेल, सरिता भूषाल, शोभा गेवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बरालको नाम सिफारिश गरेको छ। थारू महिलातर्फ आसमा कुमारी चौधरी र शान्ति चौधरीको नाम सिफारिश गरिएको छ भने दलित पुरूषतर्फ ईश्वर बहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्र बहादुर विश्वकर्मा र दलित महिलातर्फ रूक्मिणी राणा बराइली र हरकमाया विश्वकर्माको नाम सिफारिश गरिएको छ। एमाले मधेसीतर्फ गंगा प्रसाद यादव, अमृत राज लालवंशी र मधेसी महिलातर्फ बीना देवी, त्यस्तै अमृता देवी अग्रहरी र प्रतीक्षा तिवारी मुखियाको नाम सिफारिश गरेको छ भने मुस्लिमतर्फ सराज अहमद फारूकीको नाम सिफारिश गरेको एमाले जनाएको छ। नेकपा माओवादी केन्द्रले पनि हिजो निर्वाचन आयोगमा 14 जना समानुपातिकतर्फ निर्वाचित हुने उम्मेद्वारको नाम सिफारिश गरेको छ। माओवादी केन्द्रले आदिवासी महिलातर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङको नाम सिफारिश गरेको छ। खस आर्य पुरूषतर्फ हितराज पाण्डे र महिलातर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्माको नाम सिफारिश गरिएको छ। माओवादी केन्द्रले थारूतर्फ रूपा सुशी चौधरी र दलिततर्फ रणेन्द्र बराइदी, सुशीला सिर्पाइली ठकुरी र मधेसीतर्फ मीना यादव तथा उम्रावती देवी यादवको नाम सिफारिश गरेको छ। माओवादी केन्द्रले पिछड़िएको क्षेत्रबाट कल्पना मियाको नाम निर्वाचन आयोग समक्ष सिफारिश गरेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभामा 13 सीट प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले दलिततर्फ सन्तोष परियार र शिव नेपालीको नाम सिफारिश गरेको छ भने आदिवासी जनजातितर्फ ढाका कुमार श्रेष्ठ, इन्दिरा राणा मगर र सुमना श्रेष्ठको नाम सिफारिश गरेको छ। स्वतन्त्र पार्टीले खस आर्यतर्फ डाक्टर चन्दा कार्की, डोल प्रसाद अर्याल, निशा डाँगी र विनिता कठाय तथा मधेसीतर्फ लक्ष्मी तिवारी र मनिष झाको नाम सिफारिश गरेको छ। थारूतर्फ अशोक कुमार चौधरी र मुस्लिमतर्फ असीम शाहलाई निर्वाचन आयोग समक्ष सिफारिश गरिएको स्वतन्त्र पार्टीले जनाएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुपति शमशेर जौहरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा, बीना जयसवाल र अनिसा नेपालीलाई समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य बनाउन निर्वाचन आयोगमा सिफारिश गरेको छ। जनमत पार्टीले प्रतिनिधि सभातर्फ समानुपातिक सदस्यमा अनिता शाह र बसन्त कुमार कुशवाहा मधेसीतर्फ, सोनु मुरमर र विनिता कुमारी सिंह आदिवासी जनजातितर्फ तथा अब्दुल खानलाई मुस्लिम र गोमा लामा सापकोटालाई खसारेतर्फ सिफारिश गरेको छ। त्यस्तै जनता समाजवादी पार्टी जसपाले हिजोको कार्यकारिणी समितिको बैठकबाट 5 जनाको नाम निर्वाचन आयोगमा बुझाएको जनाएको छ। यसरी सिफारिश गरिएकाहरूमा प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रंजु ठाकुर र सहनाज रहमान रहनु भएको छ। हिजै सबै दलहरूले प्रदेश सभातर्फका समानुपातिकतर्फ विजयी उम्मेद्वारहरूको नामावली पनि निर्वाचन आयोगमा बुझाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले द्वन्द्वपीड़ितको माग छिटो सम्बोधन गरी पीड़ित परिवारलाई यथाशीघ्र न्याय उपलब्ध गराउने बताउनु भएको छ। 74 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा राष्ट्रिय मानवाधिकार आयोगले काठमाण्डुमा हिजो आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवालले द्वन्द्वपीड़ितका परिवारलाई यथाशीघ्र न्याय दिन सरकार गम्भीर रहेको बताउनुभयो। प्रधानमन्त्री देउवालले राष्ट्रिय मानवाधिकार आयोगको कामको प्रशंसा गर्नुहुँदै आयोगका समस्या र गुनासो सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष बहादुर मगरले सशस्त्र द्वन्द्वकालीन पीड़ितको न्याय अनिश्चित बन्दै गएको भनी चिन्ता व्यक्त गर्नुभयो। उहाँले फौजदारी कसूरका आरोपी तथा प्रपक्षमा रहेका व्यक्ति एवं आयोगले मानवाधिकार उल्लंघनमा दोषी भनी कार्यवाहीका लागि सिफारिश गरेका व्यक्तिहरूलाई समेत राजनैतिक दलले उम्मेद्वार बनाएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो। कार्यक्रममा डाक्टर गौरी शंकर लाल दास र प्रतिमा गुरूङलाई स्वर्गीय दयाराम स्मृति सम्मानबाट पुरस्कृत गरिएको छ। यस वर्ष सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय भन्ने मूल नाराका साथ 74 अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाइएको हो। सन् 1948 डिसेम्बर 10 दिन मानवाधिकारको विश्वव्यापी घोषणा पत्र जारी भएको थियो। घोषणा पत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका रूपमा मनाउने गरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा अनपेक्षित परिणाम प्राप्त हुन नसक्नुको कारण खोजी गरिने बताउनु भएको छ। राष्ट्रिय कर्मचारी महासंघको 15 स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रदेश सभातर्फ विक्रम सम्बत 2074 जस्तै नतिजा प्राप्त भएको भए पनि प्रतिनिधि सभामा पार्टीले अपेक्षित नतिजा प्राप्त हुन नसक्नुको कारण खोजी गरी त्यसको उचित समाधान गर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले अपेक्षित नतिजाले निराशा वा चिन्तित नभई आगामी दिनमा इमानदारीताका साथ आत्मसमीक्षा गर्दै रूपान्तरणका लागि दृढ़ताका साथ अघि बढ़नुपर्ने अवस्था पछिल्लो नतिजाले ल्याएको बताउनु भएको छ। निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्नुको अर्थ राष्ट्रिय नसक्नुको अर्थ राष्ट्रिय राजनीतिमा आफूहरू कमजोर भएको भने नभएको उहाँले बताउनुभयो। राष्ट्रिय राजनीतिमा माओवादीको प्रभाव र पकड कायमै रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषाल र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीन बहादुर श्रेष्ठले जनअपेक्षा र समयानुकूल रूपमा काम गर्न कर्मचारी प्रशासनलाई आग्रह गर्नुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले आफूप्रति इमानदारीता र जनताप्रति वफादार भएर काम गर्नुपर्ने बताउनु भएको छ। भक्तपुरको सूर्य विनायकमा नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरूलाई बधाई तथा शुभकामना दिन हिजो आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनचाहना अनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनुभयो। अध्यक्ष नेपालले राजनीतिक परिवर्तनसँगै अब आर्थिक परिवर्तन र विकासको दायित्व पूरा गर्नुपर्ने बेला भएको र त्यो जिम्मेवारी गठबन्धनको भएको बताउनु भएको छ। कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता दुर्लभ थापाले देशमा स्थायित्व दिन सक्ने सरकार अब निर्माण हुनुपर्ने बताउनुभयो। नेकपा एमाले पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भूषाल र प्रभु शाहलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ। ललितपुरको च्यासल स्थित पार्टीको मुख्यालयमा बसेको पार्टीको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधि विरूद्ध काम गरेको भन्दै भूषाल र शाहलाई पार्टीबाट निष्कासन गरेको एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। पार्टीले उपेन्द्र शाह रौतहट, कुन्दन कुशवाहा रौतहट, रामप्रीत राम सिराहा, बद्री न्यौपाने सर्लाही, रीता शाह सर्लाही, गंगा चौधरी दाङ र टेकबहादुर बलम पाखी महोत्तरीलाई पनि केन्द्रीय सदस्यबाट निष्कासन गरेको एमाले जनाएको छ। त्यस्तै पार्टीका केन्द्रीय सल्लाहकार ताप्लेजुङका वाङदे शेर्पा, कञ्चनपुरका खेम सुवेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी शाह एवं पार्टीको समानुपातिक सूचीमा भएर पनि पार्टी विरोधी गतिविधिमा रहेकी जैतुन खातुनलाई पनि कार्यवाही गरिएको एमाले जनाएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वतीय पर्यटनमा नेपालको प्रचुर सम्भावना रहेको बताउनु भएको छ। विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण संघद्वारा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा आयोजना गरिएको सातौं पर्वतीय महोत्सवको हिजो उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले पर्वतीय पर्यटनका धेरै सम्भावनालाई अझै पनि अपेक्षित रूपमा उपयोग गर्न नसकिएको विचार व्यक्त गर्नुभयो। उपराष्ट्रपति पुनले प्रकृति र संस्कृतिसँगै विभिन्न जातजाति र भाषाभाषीको विविधता हाम्रो सम्पत्ति रहेकाले तिनको भरपूर उपयोग र संरक्षण जोड़ दिनुभयो। मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रिग्मीले भाषा, संस्कृति, सभ्यता, परम्परा लगायत सामाजिक मूल्य मान्यता तथा भूगोल पहिचानसँग सम्बन्धित विषय भएको बताउनु भएको छ। काठमाडौँ युनिभर्सिटी हाईस्कूल रजत महोत्सवका अवसरमा हिजो धुलीखेलमा आयोजित समारोहमा उहाँले सकारात्मक सोच, मानवीय मूल्य र मान्यताप्रति विद्यार्थीलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो। पूर्व अध्यक्ष रिग्मीले समाजका मौलिक विविधता, सभ्यता र संस्कृतिको महत्वबारे विद्यार्थीलाई प्रशिक्षित गराउँदै सृजनशील हुन प्रेरित गर्नुपर्नेमा जोड़ दिनुभयो। आफ्नोपन, बौद्धिक चेत र व्यवहारलाई एकैसाथ लैजान सके मात्रै सबैलाई लाभ हुने भन्नुहुँदै उहाँले मानिसको सबैभन्दा ठूलो सम्पत्ति चरित्र निर्माण भएको बताउनुभयो। विद्यार्थीलाई सृजनशील, रचनात्मक, स्वावलम्बी, आत्मनिर्भर बन्न तथा मूल्य मान्यता, संस्कृति, पहिचान, माटो र देशप्रति माया गर्ने शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता उल्याउनुहुँदै मन्त्री परिषदका पूर्व अध्यक्ष रेग्मीले त्यो नभएसम्म विद्यालयबाट जस्तोसुकै प्रमाणपत्र हासिल गरे पनि त्यसको अर्थ नरहने धारणा राख्नुभयो। नेपाली कांग्रेसका नेता शंकर भण्डारीले वर्तमान सत्ता गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताउनु भएको छ। तनहुको दमौलीमा हिजो आयोजित कार्यक्रममा नेता भण्डारीले निर्वाचनमा अपेक्षा अनुसार मत प्राप्त गर्न नसके पनि पाँच वर्षसम्म गठबन्धन टुट्न दिन नहुने बताउनुभयो। संगठन सुदृढीकरण गर्न सकेको भए निर्वाचनमा कांग्रेसले अझ बढ़ी सीट जित्न सक्थ्यो भन्नुहुँदै उहाँले संगठन सुदृढीकरणमा नेता र कार्यकर्ता एक भएर लाग्नुपर्ने धारणा राख्नुभयो। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका एक अँधेरी खोला वीरमा डोजर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना कर्णाली नदीमा बेपत्ता भएका छन्। फुकोट कर्णाली जलविद्युत आयोजनाको काम गरिरहेको डोजर कर्णाली नदीमा खस्दा कालीकोटकै सान्नी त्रिवेणी गाउँपालिका एकका 30 वर्षीय चरित्र सार्की, 16 वर्षीय युवराज बुढा र रासकोट नगरपालिका सातका 22 वर्षीय मिलन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। दुर्घटनामा चालक अछामका कमल सोडारी, त्यसै गरी सान्नी त्रिवेणी गाउँपालिका एकका 19 वर्षीय उमेश गिरी र 14 वर्षीय रक्तिम कार्की बेपत्ता भएको प्रहरीले जनाएको छ। सुक्खा पहिरोको जोखिममा परेपछि कालीकोटको पचला झरना गाउँपालिका 8 को गाउँका 32 घरधुरीमा बसोबास गर्ने नागरिक समस्यामा परेका छन्। स्थानीय मय गाउँमा 4 दिनदेखि खाली जमीन क्रमशः भाँसिँदै गएको र नयाँ तथा पुराना घरका पर्खाल पनि चिरन थालेपछि त्रास बढ़ेको पचाल झरना गाउँपालिकाका पूर्व अध्यक्ष खड़गराज सेजुवालले जानकारी दिनुभयो। तत्काल पहिरोको जोखिममा रहेका परिवारलाई अस्थायी आवासको व्यवस्थापन गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष देवजङ शाहीले बताउनुभयो। स्थानीय मय गाउँमा जमीन भाँसिँदै गएको खबर आएपछि बस्ती सार्न भनिएको स्थानीय प्रहरी कार्यालयले पनि जनाएको छ। सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारी साधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले सबै मन्त्रालय र महातत्का निकायलाई निर्देशन दिएको छ। मुख्य सचिव शंकर दास बैरागीको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले सिंहदरबार परिसरभित्र रहेका विभिन्न निकायका पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायले कानून बमोजिम लिलामी प्रक्रिया अघि बढ़ाउन निर्देश गरेको हो। सिंहदरबार परिसरभित्रको सुरक्षा व्यवस्था, ट्राफिक लाइट तथा सौन्दर्यकरण जस्ता कार्यका लागि सम्बन्धित निकायलाई प्रक्रिया अघि बढ़ाउन पनि बैठकले निर्देश गरेको छ। राष्ट्रिय परिचय पत्र, राहदानी, सवारी चालक अनुमति पत्र वितरण सम्बन्धी कार्यलाई सरलीकरण गर्न, अन्तर्निकाय सूचना आदान प्रदानमा सहजीकरण गर्न र एकीकृत सूचना प्रणाली अवलम्बन गर्न, डाटा गवर्नेन्सलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई बैठकले निर्देशन दिएको छ। बैठकले सामुदायिक विद्यालयमा आवश्यक पर्ने पाठ्य पुस्तकको छपाई गरी समयमा नै पाठ्य पुस्तक उपलब्ध गराउन, सरकारी अस्पतालको सफाई तथा फोहोर व्यवस्थापन कार्यको गुणस्तर सुधार गर्न र दुर्गम क्षेत्रमा हवाई उडानलाई सहज बनाउन आवश्यक व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई निर्देश गरेको छ। सार्वजनिक सेवा प्रवाहमा सुधार, सम्भावित शीतलहरबाट हुने असर न्यूनीकरण, संयुक्त बजार अनुगमन लगायतका विषयमा पनि केन्द्रीय अनुगमन समितिले निर्देश गरेको छ। बैठकले समितिबाट भएका निर्णयहरू कार्यान्वयन भए नभएको बारे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई जानकारी दिन र निर्णय कार्यान्वयनका लागि समन्वय गर्न हरेक मन्त्रालय र निकायले सम्पर्क व्यक्ति टोक्न समेत निर्देश गरेको छ। हुलाकी राजमार्ग अन्तर्गत कैलालीको लम्की टिकापुर खकरौला सड़कको स्तर उन्नतिको कामको प्रगति न्यून देखिएको छ। टिकापुरबाट ईश्वर साउदको यो रिपोर्ट।
29.7 किलोमिटर सड़कलाई 3 खण्डमा विभाजन गरी शुरू गरिएको स्तर उन्नतिको कामको पहिलो खण्डको प्रगति केही देखिए पनि दोस्रो र तेस्रो खण्डको प्रगति भने न्यून छ। सम्झौता भएको मितिको लगभग 95% समय गइसक्दा पनि पहिलो खण्डको करिब 65% तथा दोस्रो र तेस्रो खण्डको करिब 30% मात्र काम सकिएको छ। 30 महिनाभित्र काम सम्पन्न गर्ने गरी भएको सम्झौताको अहिले 29 महिना सकिएको छ। अहिलेको कामको प्रगति हेर्दा अब बाँकी 1 महिनाको समयमा काम सम्पन्न हुने कुनै सम्भावना छैन। हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सबिन जोशी।
हाम्रो 3 ठेकाको म्याद पहिलो र दोस्रो ठेकाको म्याद पुसको 10 गते र 8 गतेसम्म छ र तेस्रो ठेकाको पुसको 28 गतेसम्म म्याद कायम रहेको छ। पहिलो खण्डको ठेका त मोटामोटी यो गेटसम्म सकिन्छ, अर्को दुईटाको लागि असोसिएसनसम्ममा।
3 खण्डमध्ये पहिलो खण्ड निर्माण कम्पनी कालिका कुमार जेबीका दिनेश मल्ल भने सड़कको 1800 मिटर भाग कालोपत्री गरिसकेको र आफ्नो कम्पनीले आउँदो जेठ मसान्त भित्र सड़क कालोपत्रको काम सकाउने बताउनुहुन्छ।
हाम्रो म्याद पुसमा सकिन्छ, जेठ लास्टमा हामीले थप म्याद मागिरहेछौँ। पुसमा अलिक अस्पताल गर्न नमिल्ने भएर थप म्याद मागेको हामीले, र अलिकति पहिला 2.5 किलोमिटर फोर लेन थियो, त्यो बढेर 3500 मिटर फोर लेन भएको छ, त्यो भएर ड्रेन र कमिसनको काम बढ्ने भएर पनि हामीले थप म्याद मागेको।
दोस्रो खण्डको एपेक्स खड्का कृष्ण जेबी र तेस्रो खण्डको रायमाझी गल्बा जगदम्मा जेबीले ठेक्का पाई काम गरिरहेको छ। उनीहरूको प्रगति भने न्यून रहेको छ। यसरी ठेक्का लिएर समयमै काम नहुँदा नागरिकलाई निकै समस्या भइरहेको र सरकारवालाले यस समस्याको समाधान चाँडै गर्नुपर्ने बताउनुहुन्छ नागरिक समाज टिकापुरका संयोजक भीमराम चपाई।
नियमन गर्ने निकायहरूले बेलैमा सोचिदिउन्, हामी त 50 वर्षदेखि धुलो खाइरहेछौ, अब छिटो भन्दा छिटो यसको निकास होस् भन्ने हाम्रो चाहना हो।
तीनवटै ठेकेदार कम्पनीलाई सड़क निर्माणको काम चाँडो सक्न आफ्नो तर्फबाट ताकेदा गरिरहेको बताउनुहुन्छ पुनः हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख जोशी।
हामीले कामको लागि ताकेदा गर्ने, त्यसलाई सहजीकरण गर्ने
जम्मा 29.7 किलोमिटर मध्ये सड़क निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालयसँग पहिलो खण्ड 8 किलोमिटर कालिका कुमार जेबी काठमाडौँले 2077 साल जेठ 28 गते 40 करोड़ 19 लाख, दोस्रो खण्ड 10 किलोमिटर एबेक्स खड्का कृष्ण जेबीले जेठ 26 गते 40 करोड़ 99 लाखमा र बाँकी तेस्रो खण्ड रायमाझी गल्बा जगदम्मा जेबी काठमाडौँले 2077 साल असार 14 गते 33 करोड़ 20 लाखमा ठेक्का सम्झौता गरी काम शुरू गरेको हो। साउथ रेडियो नेपाल टिकापुर कैलाली।
अब केही अन्तर्राष्ट्रिय समाचार। रूस र इरान बीच बढ़दो रक्षा साझेदारीप्रति अमेरिकाले आपत्ति जनाएको छ। अमेरिकाले रसिया र इरान बीचको सम्बन्ध सुधारिँदै गएर सुरक्षा साझेदारीसम्म पुगेको बताएको छ। रसियाले अहिले इरानलाई सक्दो हतियार सहयोग गरिरहेको र ती दुवै देश आपसमा मिलेर घातक ड्रोनहरू बनाउनतिर लागेको अमेरिकाले जनाएको छ। इरानले रसियालाई ड्रोनहरू दिएर युक्रेनमाथि आक्रमण गर्न सघाइरहेको बताउँदै अस्ट्रेलियाले पनि केही इरानी व्यापारीहरूमाथि प्रतिबन्ध लगाएको छ। रसियाले इरानी ड्रोनहरू प्रयोग गरेर आक्रमण गरिरहेको युक्रेनको आरोपपछि रसिया र इरानको साँठगाँठको विषयले चर्चा पाएको छ। बंगलादेशमा प्रमुख प्रतिपक्षी बंगलादेश नेशनल पार्टीले सरकार विरोधी प्रदर्शन चर्काएको छ। अन्तर्राष्ट्रिय संचार संस्था अल जजिराका अनुसार प्रदर्शनमा हजारौं मानिस सहभागी भएका छन्। ढाकाका मुख्य सड़कमा भइरहेका प्रदर्शनमा प्रदर्शनकारीहरूले मध्यावधि चुनावको माग राखिरहेका छन्। बंगलादेशमा इन्धनको मूल्य वृद्धि र बिजुलीको कटौतीका कारण सरकार विरोधी प्रदर्शन तीव्र भएको छ। प्रधानमन्त्री शेख हसिनाले आफू मध्यावधि चुनाव गर्ने वा पदत्याग गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ। भारतको आसाममा करिब 70 करोड़ रूपियाँ बराबरको अवैध लागू औषध बरामद गरिएको छ भने घटनामा 5 जनालाई पक्राउ गरिएको छ। आसामको काछार जिल्लाको प्रहरी टोलीले मिजोरमबाट आउँदै गरेका 2 ट्रकलाई रोकेर खानतलासी गर्दा 2 लाख ट्याब्लेट बरामद गरेको वरिष्ठ अधिकारीहरूले जनाएका छन्। ती लागू औषधको बजार मूल्य 60-70 करोड़ रूपियाँ रहेको अधिकारीहरूले जनाएका छन्। पछिल्लो 4 महिनामा 200 करोड़ भन्दा बढ़ीको लागू औषध काछार प्रहरी अधिकारीले पक्राउ एवं बरामद गरेको पनि ती अधिकारीले जानकारी दिएका छन्। विदेशमा रहेका श्रीलंकाली कामदारले पठाएको विप्रेषण सन् 2022 नोभेम्बरमा बढ़ेर 38 करोड़ 44 लाख अमेरिकी डलर पुगेको छ। श्रीलंकाको केन्द्रीय बैंक सीबीएसएलले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् 2022 नोभेम्बरमा श्रीलंकाबाट विदेशमा रही काम गर्ने नागरिकले पठाएको विदेशी मुद्रा वृद्धि भएको हो। मौद्रिक नीति र प्रणालीप्रतिको बढ़दो विश्वासका कारण पछिल्लो केही महिनामा विदेशी विप्रेषणमा निरन्तर वृद्धि भएको श्रीलंकाको केन्द्रीय बैंकले जनाएको छ। सन् 2022 पहिलो 11 महिनामा भित्रिएको कुल विप्रेषण 33 खर्ब 13 अर्ब डलर रहेको श्रीलंकाली अधिकारीहरूले जानकारी दिएका छन्।
मंगसिर महिनाको अन्त्यतिर आएसँगै देशभर व्यापारिक मेला तथा महोत्सवहरूको आयोजना हुन थालेका छन्। स्थानीय तथा राष्ट्रिय उत्पादनहरूको बजार प्रवर्धन गर्ने गरी आयोजित त्यस्ता मेला तथा महोत्सवहरूले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान गर्ने गरेको पाइन्छ। यसै क्रममा 19 हस्तकला व्यापार मेला तथा 17 हस्तकला प्रतियोगिताको दोस्रो दिन शनिबार करिब 10,000 व्यक्तिले मेलाको अवलोकन गरेका छन्। काठमाडौँको बौद्ध स्थित हायात होटलमा आयोजित मेलामा सार्वजनिक बिदाको दिन समेत परिवार सहित घुम्न र किनमेल गर्न आउने अवलोकनकर्ताहरूको उपस्थिति राम्रो रहेको आयोजक समितिका संयोजक तथा हस्तकला महासंघका उपाध्यक्ष दिल्ली रत्न तुलाधरले जानकारी दिनुभयो। मेला अवधिभर करिब 1 लाख आगन्तुकले मेलाको अवलोकन गर्ने अनुमान आयोजकहरूले गरेका छन्। मेला अवधिमा स्टलमा हुने प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डर समेत गरी झण्डै 10 करोड़ रूपियाँ बराबरको कारोबार हुने अपेक्षा महासंघले गरेको छ। हस्तकला मेलाका विभिन्न स्टलमा धातुकला, सुती एवं ढाकाका सामान, पश्मिना छालाजन्य सामानहरूको प्रदर्शनमूलक स्टलहरू राखिएको छ। हाल नेपाली हस्तकलाका वस्तुहरू विश्वका 60 भन्दा बढी देशमा वार्षिक 12 अर्ब मूल्य बराबरको निकासी हुँदै आएको छ। वार्षिक 24 अर्बको हारिमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले योगदान दिँदै आएको नेपाल हस्तकला महासंघले जनाएको छ। यसै गरी भैरवमा पनि शुक्रबारदेखि व्यापार मेला आयोजना भएको छ। 8 लुम्बिनी राष्ट्रिय महोत्सव नाम दिएको मेलामा गण्डकी तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा उत्पादित सामग्रीहरूका साथै स्वदेशी तथा विदेशका विभिन्न मुलुकमा उत्पादित सामग्रीहरूको प्रदर्शन गरिएको छ। भैरवा मेलामा मुस्ताङको मार्फामा उत्पादित फलफूल तथा तरकारी समेत बिक्रीका लागि राखिएको छ। 250 स्टल राखिएको लुम्बिनी राष्ट्रिय महोत्सवमा स्थानीय उत्पादनको प्रवर्धनलाई उच्च प्राथमिकता दिएको मूल आयोजक समितिका संयोजक भीष्म नेउपानेले बताउनुभयो। मेलामा आउने दर्शकलाई लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरूमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था मिलाइने भएको छ। ताप्लेजुङको मौवाखोला गाउँपालिकाले अर्ग्यानिक मौवाखोला अभियान अन्तर्गत अनुदानमा उन्नत जातको गाई वितरण शुरू गरेको छ। किसानको आय आर्जन बढ़ाउन गाउँपालिकाले किसानहरूलाई गाई वितरण शुरू गरेको हो। गाउँपालिकाको 50% अनुदान र किसानको 50% लगानीमा करिब 8 लाखमा 13 उन्नत जातको गाई किनेर किसानहरूलाई वितरण गरेको गाउँपालिकाका पशु शाखाका प्रमुख बमप्रसाद बनेमले जानकारी दिनुभयो। झापामा अलैंचीको मूल्यमा गिरावट भएको छ। एक हप्ता अघिसम्म झापाको बिर्तामोडमा प्रतिमन 26,000 दरले अलैंचीको कारोबार भएकोमा हाल मूल्य घटेर 24,000 झरेको छ। गत वर्ष अलैंची प्रतिमन 48,000 दरले कारोबार भएको थियो।
अब खेल समाचार। विश्वकप फुटबल अन्तर्गत गैराती खेलमा विजयी हुँदै मोरक्को र फ्रान्स सेमी फाइनलमा प्रवेश गरेका छन्। गैराती दुईवटा क्वार्टर फाइनलका खेल भएका हुन्। पोर्चुगललाई शून्यका विरूद्ध एक गोलले पराजित गर्दै मोरक्को तथा इंग्ल्याण्डलाई एकका विरूद्ध दुई गोलले पराजित गर्दै फ्रान्स सेमी फाइनलमा प्रवेश गरेको हो। आज देशभर मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20 डिग्री सेल्सियस, त्यसै गरी न्यूनतम तापक्रम 6 डिग्री सेल्सियस र अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 देखि 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:44 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। मौसमी विवरणपछि अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राजनैतिक दलहरूद्वारा प्रतिनिधि सभा र प्रदेश सभामा सदस्य समानुपातिकतर्फ निर्वाचित हुने उम्मेद्वारहरूको नाम निर्वाचन आयोगमा पेश। द्वन्द्व पीड़ित परिवारलाई यथाशीघ्र न्याय दिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता। कालीकोटको अँधेरी खोला भीरबाट डोजर कर्णाली नदीमा खस्दा 3 जनाको मृत्यु, 3 बेपत्ता। रूस र इरान बीच बढ़दो रक्षा साझेदारीप्रति अमेरिकाको आपत्ति। र विश्वकप फुटबल अन्तर्गत पोर्चुगललाई हराउँदै मोरक्को तथा इंग्ल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमी फाइनलमा प्रवेश। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।